صلی علی نبینا صلی علی محمد صلی علی شفیعنا صلی علی محمد.
الحمدللہ رب العالمین والعاقبۃ للمتقین والصلاۃ والسلام علی خاتم النبیین وعلی آلہ واصحابہ اجمعین. فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم. لقد کان لکم فی رسول اللہ اسوۃ حسنۃ لمن کان یرجو اللہ والیوم الآخر وذکر اللہ کثیرا. وقال اللہ تعالی ان اللہ وملائکته یصلون علی النبی یا ایہا الذین آمنوا صلوا علیہ وسلموا تسلیما. اللہم صل علی محمد وعلی آل محمد کما صلیت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید. اللہم بارک علی محمد وعلی آل محمد کما بارکت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید. وہ دانائے سبل ختم الرسل مولائے کل جس نے غبار راہ کو بخشا فروغ وادی سینہ، نگاہ عشق و مستی میں وہی اول وہی آخر، وہی قرآن وہی فرقان وہی یاسین وہی طٰہٰ، اور وہ شمع اجالا جس نے کیا 40 برس تک غاروں میں، ایک روز چمکنے والی تھی سب دنیا کے درباروں میں، اور جو دیدہ وروں پہ کھل نہ سکا اور نکتہ وروں سے حل نہ ہوا، وہ راز کملی والے نے بتلا دیا چند اشاروں میں. نہ امیر ہوں نہ کبیر ہوں، نہ میں بادشاہ نہ فقیر ہوں، در مصطفیٰ میری سلطنت اسی سلطنت کا فقیر ہوں. میرے انتہائی محترم علامہ مرزا یوسف حسین صاحب، میرے انتہائی محترم جناب نظامی صاحب، میرے انتہائی محترم اور عزیز قائدین امامیہ اسٹوڈنٹس آرگنائزیشن، محترم اساتذہ اکرام، میرے انتہائی عزیز طلبہ طالبات، میں سب سے پہلے امامیہ اسٹوڈنٹس آرگنائزیشن کو مبارکباد پیش کرتا ہوں کہ ابھی کچھ ہی دن کی بات ہے کہ انہوں نے کراچی یونیورسٹی میں یوم مصطفیٰ منایا تھا، اور آج وفاقی اردو یونیورسٹی میں یوم مصطفیٰ منایا جا رہا ہے. حقیقت یہ ہے کہ آج کی انسانیت کو جوڑنے کی ضرورت ہے محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم سے. آئی ایس او نے فریضہ انجام دیا ہے اس پوری نسل نو کے لیے رہنمائی فراہم کی ہے، میں ان کا شکر گزار ہوں. لیکن آپ سے کہوں گا کہ نام مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم دل کا چین ہے، دل کا سکون ہے، دل کا آرام ہے. نام مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم آنکھ کی ٹھنڈک ہے، راحت ہے. نام مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم زبان کی مٹھاس ہے، شیرینی ہے. نام مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم زخم کا مرہم ہے، درد کا درما ہے. نام مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم علم بھی ہے، ریاضت بھی ہے، تقوی بھی ہے، صداقت بھی ہے. نام مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم انسانیت کے لیے चैन है, साया है, ठंडक है, सुकून है। और जब मेरी ज़बान पर नाम मुस्तफ़ा सल्लल्लाहु अलैहि वालिही वसल्लम आता है, मुझे महसूस होता है मैं अकेला नहीं, मैं तन्हा नहीं, कोई तो मेरा भी है, मुहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वालिही वसल्लम। इसलिए हकीकत ये है कि इस कायनात के अंदर जब तक कायनात मौजूद है, ये महफिल सजती रहेगी यौम मुस्तफ़ा की और सीरत मुस्तफ़ा की। लेकिन बात को आगे बढ़ाऊं कि सिर्फ कायनात तक महदूद नहीं है, इसलिए कि जब कायनात ख़त्म हो जाएगी, मेरे रब ने कहा इन्नल्लाह व मलाइकतहु युसल्लूना अलन नबी, कि अल्लाह रब्बुल आलमीन और उसके फरिश्ते मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वालिही वसल्लम पर दुरूद भेजते हैं। जब जब जिक्र करने वाला ला महदूद होता है तो जिक्र भी ला महदूद होता है, और जब जिक्र करने वाला फना नहीं होता तो जिक्र भी फना नहीं होता। इसलिए मोहम्मद सल्लल्लाहु अलैहि वालिही वसल्लम का जिक्र लाफानी है। क्या खूबसूरत महफिल है, उनके नाम से महफिल सजी है। हकीकत तो ये है कि मेरा नबी है कि जिसने इस पूरी इंसानियत को चलने का तरीका सिखाया है, जीने का हुनर बताया है, इल्म दिया है, अख्लाक दिया है, बताया है कि इस दुनिया के अंदर इंसानियत तरक्की किस तरह कर सकती है। और अभी तस्किरा हो रहा था, इत्तेहाद उम्मत का तस्किरा हो रहा था, इसलिए बात को आगे बढ़ाता हूँ कि मेरे नबी ने जिस तरह नामे मोहम्मद सल्लल्लाहु अलैहि वालिही वसल्लम होंठों को दो दफ़ा जोड़ दिया करता है, इसी तरह मेरे नबी ने इस पूरी उम्मत को यकजा कर दिया, मुत्तहिद कर दिया। वो सारे के जो इस उम्मत के अंदर इंतशार बरपा करना चाहते हैं, वो हकीकतन मोहम्मद के दोस्त नहीं हो सकते। मोहम्मद का मानने वाला वो है जो नामे मोहम्मद सल्लल्लाहु अलैहि वालिही वसल्लम लेने वालों के लिए इत्तेहाद का जरिया बने, इत्तफाक का जरिया बने। लेकिन आज उनकी महफिल है, उनकी महफिल में आज अपने लिए कुछ रोशनी का सामान करते हैं। मेरा नबी मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वालिही वसल्लम एक ऐसे मुआशरे के अंदर तशरीफ़ लेकर आया, एक ऐसी दुनिया में तशरीफ़ लेकर आया जो बादशाहों की दुनिया थी। कहीं कैसर मौजूद था, कहीं किसरा मौजूद था, कहीं मक्के मुअज्जमा के अंदर वो अबू जहल मौजूद था, कि जहां पर इंसानियत की तजलील हो रही थी, तौहीन हो रही थी, कि जिस दुनिया के अंदर जिसकी लाठी उसकी भैंस, जिसकी ताकत उसी का कानून, यही इस दुनिया के अंदर इसकी परस्तिश होती थी, इसकी पूजा होती थी। और मेरे दोस्तों, इंसानियत एक ऐसे हाल के अंदर थी कि जहां कमज़ोर को जीने का हक हासिल ना था, और एक ऐसी दुनिया कि जहां औरत की तजलील होती थी, तौहीन होती थी। नबी अकरम सल्लल्लाहु अलैहि वालिही वसल्लम एक मर्तबा खाने काबा में तशरीफ़ फरमा, आपके पास एक साहब तशरीफ़ लेकर आए, ईमान लेकर आए, एक वाकया सुनाना शुरू किया, कहने लगे कि या रसूलुल्लाह सल्लल्लाहु अलैहि वालिही वसल्लम, मैं बहुत तवील सफ़र पर रवाना हुआ था, तिजारती सफ़र से वापस लौटा, मैंने देखा मेरे घर में एक नन्ही सी फूल सी बच्ची मौजूद है। मैं अपने घर पहुंचा, मेरी बीवी ने मुझसे झूठ बोला, मुझसे कहा कि ये मेरे अजीज़ की बच्ची है, मैं तन्हाई दूर करने के लिए इसे यहाँ ले आई थी। कहने लगे बच्ची घर पर पलती रही, बढ़ती रही, थोड़ी बड़ी हुई, चलने फिरने लगी, कुछ बोलने लगी। एक दिन बड़े प्यार के आलम में मुझे अब्बा अब्बा कह रही थी। मैं उसके साथ खेल रहा था। मेरी बीवी ने मुझसे पूछा, तुम्हें पता है किसकी बच्ची है? मैंने कहा, ये तो फला अजीज़ की बच्ची है। उसने कहा, नहीं, ये तुम्हारी बेटी है, तुम्हारी गैर मौजूदगी में पैदा हुई थी। मैंने तुम्हारे गुस्से के खौफ से सच को छुपाया था, झूठ बोला था। कहने लगे, ये बात सुनना थी, मेरे चेहरे का रंग तब्दील हुआ, मेरे कानों की लवें जलने लगी। मैं गुस्से के आलम में उस नन्ही बच्ची का हाथ थामे पकड़े जंगल के अंदर पहुंचा, गढ़ा खोदना शुरू किया। वो बच्ची नन्हे नन्हे हाथों से गढ़ा खोदने में मेरी मदद करती थी। मेरे बालों पे, कपड़ों पे जो मट्टी पड़ जाती, अपने नन्हे नन्हे हाथों से झाड़ती, मुझसे पूछती थी कि अब्बा क्या कर रहे हो? कहने लगे, गढ़ा खुद के तैयार हो गया। मैंने उस बच्ची को उसमें धकेल दिया, ऊपर से मट्टी डालना शुरू कर दी। वो बच्ची चीखती रही, अब्बा क्या कर रहे हो? यहां तक के जब उसके सीने पे मट्टी का वजन बढ़ा, उसने कहा, अब्बा अब तो सांस भी नहीं लिया जाता। मैंने उसकी चीखें मट्टी के ढेर को उसके ऊपर डालकर बंद कर दी। मेरे कानों में आज भी उस बच्ची की चीखें गूंजती हैं। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम तशरीफ फरमा थे, किसी ने उस शख्स को हिलाया कि तूने कैसा वाकया सुनाया, मेरे नबी की आंखों से आंसुओं की झिड़ी लगी है। और मेरे दोस्तों लेकिन सरजमीन अरब पर बेटी को पैदा होते ही जिंदा दफन कर दिया जाता था, ये उस मुआशरे का हाल था। लेकिन मेरा नबी उस मुआशरे के अंदर सदाकत का परचम लेकर खड़ा हुआ। मेरा नबी जब कोहे सफा पर खड़ा मक्के वालों को बुला रहा था, या सबाहा, मक्के वालों सुबह का हमला हो गया, मक्के वालों सुबह का हमला हो गया। कायदा यही था, जाप्ता यही था, तरीका यही था, करीना यही था। मक्के वाले कोहे सफा के सामने आकर जमा हुए और अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम उनसे पूछ रहे थे, मक्के वालों, मैंने जिंदगी के 40 साल तुम्हारे दरमियान गुजारे हैं, बचपन तुमने देखा है, जवानी तुमने देखी है, लड़कपन तुमने देखा है, पक्की उम्र तुमने देखी है। मैं आज तुमसे कहूँ, इस पहाड़ के पीछे दुश्मन का लश्कर मौजूद है, क्या मेरी बात पर यकीन कर लोगे? छोटा सा सवाल है, सादा सा सवाल है, ज़िंदगी तुम्हारे सामने है, मामलात तुमने देखे हैं, हालात तुमने देखे हैं, रवैया तुमने देखा है, चाल चलन तुमने देखा है, क्या मुझ पर यकीन करते हो? क्या मुझ पर एतमाद करते हो? क्या मुझ पर भरोसा करते हो? छोटा सा सवाल है, सादा सा सवाल है। एक आदमी दाएं जानिब से खड़ा हुआ, कहने लगा, ऐ मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम, तुम सादिक हो, तुम अमीन हो, तुम कहोगे पहाड़ के पीछे दुश्मन का लश्कर मौजूद, हम तुम्हारी बात पर यकीन करेंगे। पहला आदमी बैठ गया, दूसरा आदमी बाएं जानिब से खड़ा हुआ, कहने लगा, ऐ मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम, मुझे पहाड़ पर चढ़ने का मौका मिल जाए, उसका दामन मेरी निगाहों को नजर आने लगे, मुझे पहाड़ के दामन में दुश्मन का कोई लश्कर नजर ना आता हो, लेकिन मेरे कान सुने, तुम्हारी जबान कह रही हो, दुश्मन का लश्कर पहाड़ के दामन में मौजूद, मैं समझूंगा मेरी आंख झूठ देखती है, इसलिए कि तजुर्बे की कसौटी ने बताया है, जबाने मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम झूठ नहीं बोल सकती, धोखा नहीं दे सकती। अरे अरे, ये कैसी गवाही है, ये मेरे नबी के سیرت کی گواہی ہے، اس کے کردار کی گواہی ہے. اور آپ سے کہوں گا کہ حقیقت تو یہ ہے کہ آج اس ملک کے اندر دینی مجلسیں خوب سجتی ہیں، مسجدوں کے اندر لوگ جاتے ہیں، اس ملک کے اندر ربیع الاول بھی منایا جاتا ہے، اس ملک کے اندر رمضان بھی منایا جاتا ہے. لیکن عجب بات ہے، جب ساری دنیا کے اندر کوئی ایمانداری کا انڈیکس بنایا جاتا ہے تو ہمارا نمبر 160واں قرار پاتا ہے اور 159 ہم سے آگے قرار دیے جاتے ہیں. میرے دوستو، حقیقت تو یہ ہے کہ دامن مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم ہاتھوں سے چھوٹا ہے، اسی لیے تذلیل ہے، اسی لیے توہین ہے، اسی لیے بے توقیری ہے. اور آپ سے کہوں گا کہ میرے نبی نے ایک چھوٹا سا سوال نہ کیا، اپنی 40 سال کی زندگی کی سفید چادر انسانوں کے سامنے لہرائی، انسانوں سے پوچھا اس سفید چادر پر کوئی داغ دکھائی دیتا ہے، کوئی دھبا نظر آتا ہے، کوئی چھوٹا سا سیاہ نقطہ نظر آتا ہے؟ خدا کی قسم، چاند کے چہرے پر داغ ہو سکتا ہے. محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم، ان کی سیرت بالکل بے داغ ہے. اس لیے میرے نوجوانوں، آؤ آگے بڑھنے سے پہلے ذرا محمد اور آل محمد پر صلوات بھیجتے ہیں. اللہم صل علی محمد وعلی آل محمد. میرے دوستو، میرے نوجوانوں، آج انسانیت کو رہنمائی ملے گی کہ آج بھی روئے زمین قتل عام ہے، کہیں پر بموں کی بارش ہے، کہیں پر انسانیت کو قتل کیا جا رہا ہے. اور میں آپ سے کہوں گا، عجب بات ہے کہ آج دنیا بھر کے اندر یہ امت مسلمہ ایک انتشار کا شکار ہے. عجیب بات ہے، کسی 3 اپریل کے لیے برطانیہ میں اعلانات ہو رہے ہیں کہ مسلمان کے ساتھ کیا کیا سلوک کیا جا سکتا ہے، اس کا حجاب نوچا جا سکتا ہے، اس پر تیزاب پھینکا جا سکتا ہے، اس کی مسجد کے اوپر حملہ کیا جا سکتا ہے، اسے قتل کیا جا سکتا ہے. لیکن عجب بات ہے کہ یمن کے مسلمان غریب بچوں کو مارنے کے لیے تو مسلمان اکٹھا ہو جاتے ہیں، لیکن آج اسرائیل کے خلاف اکٹھا نہیں ہوتے، فلسطین کو آزاد کروانے کے لیے اکٹھا نہیں ہوتے. کیسی عجیب بات ہے کہ آج فرقہ واریت کی آگ کو بڑھایا جا رہا ہے اور پورا خلیج اس آگ کے اندر جل رہا ہے. اور آج ہمارے حکمران ہیں کہ بڑے بڑے بادشاہ ہیں، وہ انٹرٹینمنٹ بجٹ کا اعلان کر رہے ہیں کہ مغرب کے ذریعے، مغربی تہذیب کے ذریعے آج اپنے مسائل کو حل کریں گے. لیکن یاد رکھیے گا کہ میرے نبی نے بتایا ہے، بادشاہوں کی نہیں اللہ کی ہے یہ زمین. وہ بادشاہ جو انسانیت کو تباہی کے دہانے پر لے جا رہے ہیں. اس لیے امت مسلمہ کے یہ نوجوان ہیں کہ جو حقیقتاً اس منظر کو بھی دیکھ رہے ہیں اور اپنا کردار ادا کرنے کے لیے الحمدللہ سیرت مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم سے رہنمائی لے رہے ہیں. آپ سے کہوں گا، آپ سے عرض کروں گا کہ ساری دنیا کے اندر اس کیفیت میں جب بھی لوگوں نے تعصب کی عینک اتار کر میرے نبی کی سیرت کو پڑھا ہے، یہی کہا ہے کہ یہی سیرت ہے جو انسانیت کے لیے حقیقتاً نجات دہندہ بن سکتی ہے. آج سے آج سے کوئی 50 سال پہلے کی بات ہے، اس دنیا میں ایک تاریخ دان آیا تھا، اس کا نام تھا مائیکل ہارٹ۔ مائیکل ہارٹ نے پوری انسانی تاریخ کا مطالعہ کیا اور انسانی تاریخ میں اثر انداز ہونے والی 100 شخصیات کا انتخاب کیا۔ ان 100 شخصیات میں پھر اس نے ایک کیٹیگری بنائی، اس نے ایک ترجیح بنائی، اور اس ترجیح کے اندر کسی کو نمبر اول، کسی کو نمبر دوم۔ عجب بات ہے، مائیکل ہارٹ مسلمان نہیں تھا۔ وہ خود لکھتا ہے کہ میں کرسچن ہوں، عیسائی ہوں، اور جب وہ پوری انسانی تاریخ کا مطالعہ کرتا ہے، انسانی تاریخ پر اثر انداز ہونے والی شخصیات کا مطالعہ کرتا ہے، یہ کہنے پر مجبور ہوتا ہے، اور جب ترجیح بناتا ہے تو پوری انسانیت کے اندر اول ترین، اعلیٰ ترین، عظیم ترین محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم۔ اس کی کتاب چھپی، 100 Greatest Personalities Who Has Influenced History۔ آپ سب بھی اس کتاب کا مطالعہ کریں۔ میں نے اس کی کتاب کو پڑھا۔ وہ کہتا ہے کہ میں کرسچن ہوں، لیکن یہ کہنے پر مجبور ہوں کہ محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم نے انسانیت کو جس طرح متاثر کیا ہے، اس طرح سیدنا عیسیٰ علیہ الصلوۃ والسلام نے بھی نہیں کیا۔ وہ کہتا ہے کہ سیدنا عیسیٰ علیہ الصلوۃ والسلام صرف روحانی معاملات میں انسانیت کی رہنمائی کرتے ہیں، لیکن محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم مسجد نبوی کے اندر بیٹھ کر تنازعات کا فیصلہ کرتے ہیں، اس ساری انسانیت کو عدل سکھاتے ہیں، جسٹس سکھاتے ہیں۔ محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم مدینہ منورہ کا نظام چلاتے ہیں، ساری دنیا کو بیسٹ گورننس کا منظر دکھاتے ہیں۔ محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم مسجد نبوی میں بیٹھ کر ساری دنیا کے بادشاہوں کو خط لکھتے ہیں، ان کے آنے والے وفود سے ملاقاتیں کرتے ہیں، انسانیت کو انٹرنیشنل ریلیشنز، بین الاقوامی تعلقات کسی نے سکھائے تو محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم۔ آپ جنگوں کے اندر کھڑے ہو کر اپنے لشکر کی سپہ سالاری کرتے ہیں، اور اس دنیا کو ایک ایسی بامقصد جنگ جس میں انسانوں کا خون نہ بہایا جاتا ہو، اس کا منظر اگر کوئی دکھاتا ہے تو محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم۔ آپ اپنے گھر کے اندر ایک شوہر کی حیثیت سے، ایک باپ کی حیثیت سے، ایک بھتیجے کی حیثیت سے، ایک بیٹے کی حیثیت سے زندگی گزارتے ہیں۔ اس ساری دنیا کو اگر کوئی آداب معاشرت سکھاتا ہے تو حقیقتاً محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم۔ جہاں انسانیت ہے، انسانیت کے مسائل موجود ہیں، وہاں رہنمائی مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم موجود ہے۔ مجھے اندازہ ہے علماء اکرام کی ایک تعداد موجود ہے جو دلوں کو جگانے، ایمان کو گرمانے آئے ہیں، اس لیے اپنی بات کو اختتام کی جانب لے جاتا ہوں۔ یاد رکھیے گا، میرا نبی پوری انسانیت کی رہنمائی کر رہا ہے۔ آج ہمارے ملک کے اندر نام مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم لیا جاتا ہے، فقدان ہے تو اس ایمانداری کا فقدان ہے، اس دیانتداری کا فقدان ہے۔ مجھے یاد ہے پاکستان کے اندر سیلاب آیا، اور سیلاب میں اقوام متحدہ کی ایک نمائندہ پاکستان پہنچی۔ اس وقت کے وزیر اعظم صاحب نے اس سے ملاقات کی خواہش کا اظہار کیا۔ جب ملاقات کی خواہش کا اظہار کیا، وہ ملنے کے لیے پہنچی. اس نے خود اپنی رپورٹ میں لکھا کہ وزیر اعظم کی کھانے کی میز دیکھ کر اندازہ ہوا کہ اس ملک میں کوئی سیلاب نہیں آیا, اتنے کھانے وہاں پر موجود تھے. لیکن میرے نوجوانوں, میں تذکرہ کرتا ہوں, میرا نبی محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم مسجد نبوی میں تشریف فرما, آپ کے پاس ایک وفد آیا, کہیں باہر سے آیا, تھوڑی دیر ملاقات کی. آپ نے سیدنا بلال حبشی رضی اللہ تعالی عنہ کو بلایا, کہا بلال مہمان آئے ہیں, مہمان نوازی کرنی ہے, ایسا کرو ذرا گھروں کی طرف جاؤ, جا کر دروازوں پہ دستک دو, کہو کہ اگر کھانے کے لیے کچھ ہے تو مہمانوں کی مہمان نوازی کے لیے بھیج دے. سیدنا بلال حبشی رضی اللہ تعالی عنہ روانہ ہوئے, پہلے دروازے پر دستک دی, کہا کھانے کے, جواب ملا کھانے کے لیے کچھ نہیں ہے. دوسرے دروازے پر دستک دی, جواب ملا ہم تو کئی دن سے فاقے سے ہیں, کھانے کے لیے کچھ نہیں ہے. تیسرے دروازے پر دستک دی, جواب ملا یہاں تو کئی دن سے چولہا نہیں جلا ہے. سارے دروازے مکمل ہو گئے, کھانا نہ مل سکا, بلال کھڑے ہوئے تھے. اگلا دروازہ سیدنا حضرت علی کرم اللہ وجہ کا دروازہ, بی بی فاطمہ الزہرا رضی اللہ تعالی عنہا کا دروازہ. بلال نے ایک لمحے سوچا, دروازے پر دستک دی, اندر سے پوچھا گیا کون ہے, جواب دیا گیا آپ کا غلام بلال حاضر ہوا ہے. پوچھا گیا بلال کیسے آئے ہو, کہا محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کے پاس مہمان آئے ہیں, یہاں کھانا کھلانا ہے, مہمان نوازی کرنی ہے. اندر سے جواب ملا, بلال تین دن سے اس گھر میں بھی رہنے والے فاقے سے ہیں, کھانا موجود نہیں ہے. لیکن پھر آواز آئی کہ بلال تمہیں بابا نے بھیجا ہے. بلال نے کہا ہاں مجھے بابا نے بھیجا ہے. بیٹی اور باپ کی محبت کا کوئی اندازہ تو لگائے. اندر سے کہا گیا بلال رک جاؤ, ٹھہر جاؤ. اور تھوڑی دیر بعد دروازہ کھلا, دروازے کے اندر ایک ہاتھ پر رکھی ہوئی چادر باہر آئی. کہا گیا بلال یہ چادر تمہارے حوالے کرتی ہوں, شمون یہودی اس کے پاس چلے جاؤ, یہ چادر گروی رکھ دو, اس سے کہو کھانے کا سامان دے دے, بابا کے مہمانوں کی مہمان نوازی کرنی ہے. بلال چادر کو سینے سے لگائے بازار کی طرف روانہ ہوئے. بازار پہنچے, شمون یہودی کو ڈھونڈا, اس شمون یہودی کے ہاتھ پر چادر رکھی اور شمون سے کہا شمون چادر لے کر آیا ہوں, محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کے پاس مہمان آئے ہیں, مہمان نوازی کرنی ہے, کھانے کا سامان چاہیے ہے, یہ چادر گروی رکھ لو, مجھے کھانے کا سامان دے دو. شمون یہودی نے بات کو سنا, چادر کو کھول کر دیکھا, چادر کیسی چادر کہ جس کے اندر سوراخ موجود تھے, پرانی اور بوسیدہ چادر جس میں پیوند لگے ہوئے تھے, جس میں جگہ جگہ رفو کیا گیا تھا. شمون نے کہا بلال کیا مجھے پاگل سمجھتے ہو, اس پرانی پھٹی بوسیدہ اور پیوند لگی چادر کے بدلے میں تمہیں کھانے کا سامان دے دوں. بلال نے کہا کہ چادر تو میں نے بھی کھول کر نہیں دیکھی تھی. پھر کہا شمون تجھے معلوم ہے یہ کس کی چادر ہے؟ شمون نے کہا بتاؤ کس کی چادر ہے. بلال خاموش رہے. شمون نے زور سے کہا بتاؤ یہ کس کی چادر ہے؟ بلال نے کہا یہ محمد کی شہزادی فاطمہ کی چادر ہے. شمون چادر کو دیکھتا تھا, آنکھوں سے آنسو نکلتے تھے, چادر کو چومتا تھا, کھڑا ہو گیا, کہنے لگا خدا کی قسم چادر کی قیمت اس سر سے طے کی جاتی ہے جس سر پہ یہ چادر رکھی جاتی ہو. تو वे मेरे पास गिरवी रखने आया, मेरे घर में कोई ऐसा सर नहीं जिस पर ये चादर रखी जा सके, ये इस दुनिया में कोई ऐसा सर नहीं जिस सर पे ये चादर रखी जा सके। शमून ने कहा, बिलाल मेरा गोदाम हाजिर है, जो चाहे ले लो। और शमून ने चादर को बड़ी अकीदत से लपेटा, चूमा, बिलाल को बुलाया, बिलाल से कहा, बिलाल ये चादर फातिमा के हाथ में देना, और फातिमा से कहना, शमून यहूदी ने कहा, अश्हदु अल्ला इलाहा इल्लल्लाहु वहदहु ला शरीक लहू व अश्हदु अन्ना मुहम्मदन अब्दुहु व रसूलुहु। मेरे दोस्तों, उनकी चादरें भी इंसानों के दिलों को तब्दील करती थीं। आज हमने दामने मुस्तफ़ा सल्लल्लाहु अलैहि वालैहि वसल्लम को छोड़ा। यही वजह है, एक तजलील है, एक तहकीर है, एक तौहीन है, और सिर्फ जवाल मौजूद है। उरूज का एक रास्ता इत्तबाए मुस्तफ़ा सल्लल्लाहु अलैहि वालैहि वसल्लम। मैं इमामिया स्टूडेंट्स ऑर्गेनाइजेशन का शुक्रगुजार, कुव्वत इश्क से हर पस्त को बाला कर दे, दहर में इसमें मोहम्मद से उजाला कर दे। सल्लल्लाहु अलैहि वसल्लम, सल्लल्लाहु अलैहि वसल्लम, व आखिरो दावाना अनिल हम्दुलिल्लाहि रब्बिल आलमीन।